यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। प्रदेश नम्बर 5 को प्रदेशसभा बैठक प्रदेशको नाम र राजधानीको प्रस्तावका सम्बन्धमा विवादका बीच आज 12 बजे बस्ने गरी हिजो स्थगित भएको छ। बैठक अवधिभर विपक्षी दलका सांसदहरूले गलत प्रक्रियाबाट संसदमा प्रस्ताव ल्याइएको भन्दै नाराबाजी गर्नुभयो। बैठक शुरू भए लगत्तै कांग्रेस र समाजवादी पार्टीका सांसदहरूले नाराबाजी र विरोध गरेपछि संसदभित्र केही समय तनाव भएको थियो। त्यसक्रममा केही सांसदले कुर्सी तोडफोड पनि गर्नुभएको थियो। नाराबाजीबीच सभामुख पूर्णबहादुर घट सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई प्रस्तावका विषयमा बोल्न समय दिनुभएको थियो। त्यसक्रममा मन्त्री केसीले प्रदेशका सबै क्षेत्रको भावना समेट्ने गरी राजधानी देउखुरी उपत्यकामा प्रस्ताव गरिएको बताउनुभयो। प्रदेश नम्बर 5 को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मतदान गर्न नेकपा संसदीय दलले आफ्ना प्रदेशसभा सांसदहरूलाई व्हीप जारी गरेको छ। हिजो बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको प्रस्तावको पक्षमा मत हाल्न व्हीप जारी गर्नुभएको नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिनुभयो। नेता ढकालले विगतमा जे जस्ता आन्तरिक विवाद भए पनि अब व्हीप लागेकाले प्रदेशसभा सदस्यहरू राजधानी सार्ने पक्षमा मतदान गर्ने बताउनुभयो। यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका 14 जना सांसदले नोट अफ डिसेन्ट लेख्नु भएको थियो। कोरोना संक्रमणका कारण हिजो काठमाडौँ उपत्यकामा 12 जना सहित देशभर 19 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो कोरोना संक्रमणका कारण देशभर 5 महिला र 14 पुरूष गरी 19 जनाको मृत्यु भएको जानकारी दिनुभयो। संक्रमणबाट काठमाडौँमा 9, ललितपुरमा 3, सर्लाहीमा 2, सुनसरी, पर्सा, चितवन, गोर्खा र नवलपरासी पूर्वमा 1-1 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 554 पुगेको छ। मन्त्रालयका अनुसार हिजो देशभर 2,440 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा 13,781 जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा 937 महिला र 1,535 पुरूषमा संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले बताउनुभयो। हिजो काठमाडौँमा 1,178 त्यस्तै ललितपुरमा 250 र भक्तपुरमा 103 जना गरी काठमाडौँ उपत्यकामा मात्र 1,531 जना संक्रमित थपिएका छन्। त्यस्तै हिजो 1,133 जना संक्रमित संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणबाट निको भई घर फर्कनेको संख्या 65,202 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 73 जिल्लामा हाल 23,507 जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै मन्त्रालयले कोरोना संक्रमण को अवस्था वृद्धि भइरहेका कारण समय अनुकूल भई चाडपर्व मनाउन हिजो फेरि सबैलाई अपील गरेको छ। नेपाली कांग्रेसले मापदण्ड अनुरूपको आइसोलेशनमा बस्ने व्यवस्था नभएका कोरोना भाइरस संक्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसको कोविड 19 अनुगमन समितिका संयोजक डा प्रकाश शरण महतले हिजो विज्ञप्ति जारी गर्नुभई कोरोनाको लक्षण देखिएका संक्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सरकारी निकायले कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौँ उपत्यकामा डेरा गरी बस्ने या घरै भए पनि मापदण्ड अनुरूप बस्ने व्यवस्था नभएकाहरूको विचल्ली भएको कांग्रेसले विज्ञप्ति मार्फत जनाएको छ। गृहमन्त्री रामबहादुर थापाले विपद नआउने उपाय अवलम्बन गर्न तथा विपदपछिका उद्धार राहत लगायतका कामलाई प्रभावकारी तुलाउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको हिजोको बैठकमा गृहमन्त्री थापाले विकास सम्बन्धी गलत नीतिले विपदका घटना निम्तिएको बताउनुभयो। उहाँले उत्पीड़नका कारण न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको पनि त्यसक्रममा बताउनुभयो। र नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक हिजो बाराको कलैयामा सम्पन्न भएको छ। बैठकमा भारतसँग सीमा जोड़िएका बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम जिल्लाका खुला सीमा नाकाहरूबाट हुने तस्करी तथा अपराध नियन्त्रणका लागि दुवै पक्षबाट सहयोग, समन्वय र सूचना आदान प्रदान गर्ने विषयमा सहमति भएको पर्साका प्रमुख जिल्लाधिकारी आसमान तामाङले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
रेडियो नेपाल, रेडियो नेपाल। नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ यहाँहरूलाई। साथमा छौं श्रिया नेपाल र उषा लोहनी। आज 2077 साल असोज 20 गते मंगलबार, अधिक आश्विन कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार अक्टूबर 6 तारीख सन् 2020, नेपाल सम्बत 1140।
आज सबैजसो पत्र पत्रिकामा फरक फरक प्रसंगमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा क्याबिनेट कल्चरमा चलेनन् स्थानीय तह शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ। राजधानी दैनिकको अग्रपृष्ठमा बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनवाई गर्न ताकेता शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ। अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा कोरोनाले बढ़ायो गरीबी शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ भने कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रदेश 5 को राजधानी प्रस्तावमा विवाद, प्रदेश सभामै विपक्षीको तोड़फोड़ शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ। नागरिक दैनिकको अग्रपृष्ठमा कोरोना मुक्त भइन् 101 वर्षीय हजुरआमा शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रादेशिक संसदमा पनि तमासा शुरू शीर्षकमा अग्रपृष्ठमा मुख्य खबर छापिएको छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। क्याबिनेट कल्चरमा चलेनन् स्थानीय तह शीर्षकमा छापिएको मुख्य खबर हो। कानूनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन्। संविधानले स्थानीय तहको कार्य सम्पादन नियमावली र कार्य विभाजन नियमावली निर्माण गरी स्थानीय तहको कार्यपालिका क्याबिनेट कल्चरमा चल्नुपर्ने व्यवस्था गरेको छ, तर कतिपय स्थानीय तहमा कार्यकारिणीको बैठक महिनौ बस्दैन। अहिले साविक स्थानीय निकायकै जस्तो स्थानीय तहले ठाडो प्रस्ताव कार्यपालिकामा लेख्ने, त्यही छलफल गर्ने र निर्णय गर्ने गरिएको छ। सरकार चल्ने ढाँचा त्यो होइन, त्यो त साविकै स्थानीय निकाय चल्ने ढाँचा जस्तो भयो। स्थानीय शासन विज्ञ रमेश कुमार अधिकारीले भन्नुभयो, कार्य विभाजन नियमावलीले जनप्रतिनिधि र कर्मचारीको कामको बाँडफाँड गर्छ र कार्य सम्पादन नियमावलीले कुन तहले के काम गर्ने छिनोफानो गर्छ। नियमावली अनुसार स्थानीय सरकार चल्न सकेका छैनन्। बैठकको कार्यसूची सामान्यतया बैठक बस्नु 3 दिन अगाडि नै प्रमुख प्रशासकीय अधिकृतले सबै सदस्यलाई उपलब्ध गराइसक्नुपर्नेछ। नगर कार्यपालिकाको बैठकको निर्णय कार्यकारी अधिकृतले 2 दिनभित्र प्रमाणित गर्नुपर्नेछ। प्रमाणित भएको निर्णयलाई 3 दिनभित्र सबै कार्यपालिका सदस्य विषयगत शाखा र ओडा समितिमा पठाइसक्नुपर्ने स्थानीय तहको कार्य विभाजन नियमावलीमा उल्लेख गरिएको छ। कार्यपालिकाको बैठकले निर्णय प्रवक्ताले कार्यपालिकाको तर्फबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वका सूचना वक्तव्य मार्फत सार्वजनिक गर्नुपर्छ। गाउँ र नगरसभामा प्रस्तुत गर्नुपर्ने विधेयक विधायन समितिले मस्यौदा गर्नुपर्ने र कार्यपालिकाले उक्त मस्यौदा स्वीकृत गरी प्रमुखले सभामा पेश गर्नुपर्ने स्थानीय तहको कार्य सम्पादन नियमावलीले व्यवस्था गरे पनि उक्त व्यवस्था अनुसार स्थानीय तह चल्न नसकेको अधिकारीले बताउनुभयो। क्याबिनेट कल्चरमा चलेनन् स्थानीय तह गोर्खापत्र दैनिकको अग्रपृष्ठको मुख्य खबर हो।
प्रदेशसभामा प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्तावमाथि छलफल शुरू गरिएपछि संसदीय मर्यादालाई गिज्याउने गरी तोड़फोड़ भएको छ। सरकारले जबरजस्ती प्रस्ताव अघि बढ़ाउने र विपक्षीले रोक्ने रणनीति बनाउँदा संसदमा अराजकता देखिएको हो। संसदमा शुक्रबार पेश भएको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमा सोमबार छलफल गर्ने र जवाब दिने कार्यसूची तय भएको थियो। विपक्षीले भने आन्दोलन र निषेधाज्ञा जारी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए। सरकारले जबरजस्ती प्रस्ताव अघि बढ़ाउने निर्णय लिएपछि प्रतिपक्षी दल कांग्रेसका सांसद अराजक बने। प्रदेश 5 को राजधानी दाङको भालुवाङ तोक्ने सरकारको प्रस्ताव माथिको छलफलका लागि बसेको बैठक तनावकै बीच सकियो। सरकारको प्रस्ताव विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन शुरू हुनासाथ उभिएर अवरोध गरेको थियो। बैठकमा नाराबाजी चलिरहेकै बेला सभामुख पूर्ण बहादुर घरतीले सदन सुचारू गरेपछि तोड़फोड़ भएको हो। सरकारले सदनमा पेश गरेको प्रस्ताव प्रक्रिया विपरीत भएको कांग्रेसले जनाएको छ। शुक्रबार कार्यव्यवस्था समितिलाई समेत जानकारी नै नदी सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ देउखुरी उपत्यका राख्ने प्रस्ताव पेश गरेको थियो। त्यस लगत्तै रूपन्देहीमा सड़क आन्दोलन शुरू भएको छ। निषेधाज्ञा र कड़ा सुरक्षाबीच सोमबार दिउँसो संसद शुरू भएको थियो। संसदमा विपक्षी दल कांग्रेस र समाजवादी पार्टीका केही सांसदले उठेर विरोध जनाएका थिए। पहिलो बैठक आधा घण्टा स्थगित गरी दोस्रो बैठक बसेपछि तनाव भएको हो। सभामुख घरतीले विरोधका बीच आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई प्रस्ताव छलफलका लागि पेश गर्न अनुमति दिएपछि कांग्रेसका सांसदले अवरोध गरे। धकेला धकेल बीच मर्यादा पालकको सहयोगमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि कांग्रेसका सांसद कुर्सी तोडफोडमा उत्रिएका हुन्। प्रदेशसभामा तोडफोड, अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ खबर छापेको छ। यो प्रसंगलाई आज प्रकाशित सबै राष्ट्रिय दैनिकले खबर बनाएका छन्।
बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनवाई गर्न ताकेता, राजधानी दैनिकको अग्रपृष्ठको मुख्य खबरको शीर्षक हो। बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनवाई शुरू गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। देशभर बलात्कार तथा महिला हिंसाको घटना बढ़िरहेका बेला महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिल कार्यालयलाई निरन्तर सुनवाई गरेर मुद्दा फैसलामा सहयोग पुर्याउन भनेको छ। यसअघि 15 असोज 2075 पनि महान्यायाधिवक्ता कार्यालयले देशभर बलात्कारका घटना बढ़ेको समयमा निरन्तर सुनवाई गरेर पीड़ितलाई न्याय दिलाउन आफ्ना मातहतमा रहेका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको थियो। अविच्छिन्न सुनवाई हुने यो प्रक्रियामा प्रमाण जुटेमा अदालतले एक साताभित्रै फैसला पनि गर्न सक्नेछ। अनुसन्धानकर्ता, मुद्दा अभियोजनकर्ता र अदालत तीनै पक्ष बसेर बलात्कार लगायत जघन्य अपराधका मुद्दाको सुनवाई निरन्तर गर्ने र सरकारी साक्षीलाई मुद्दा अभियोजनसँगै पेश गर्दा फास्ट ट्र्याकमा सुनवाई हुनेछ। पीड़ितलाई तत्काल न्याय दिन र दोषी उम्कन नदिनका लागि पनि छुट्टै इजलास गठन गरेर सुनवाई गर्नुपर्ने हुन्छ। बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनवाई गर्न ताकेता शीर्षकमा राजधानी दैनिकको अग्रपृष्ठमा छापिएको मुख्य खबर हो।
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाव शुरू भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तबकाले वार्ताका माध्यमबाट समस्या समाधान खोज्ने, उहाँको जीवन रक्षाका लागि पहल थाल्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाल चिकित्सक संघले आइतबार नै 72 घण्टे अल्टिमेटम दिँदै डाक्टर केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिइसकेको छ। तोकेको समयभित्र माग सम्बोधन नभए जस्तो सुकै कदम चाल्न संघ तयार रहेको अल्टिमेटममा उल्लेख छ। भदौ 29 गतेदेखि जुम्लाबाट अनसन थाल्नुभएका डाक्टर केसीको माग सुनवाई र जीवन रक्षाका लागि सरकारले 22 दिन बितिसक्दा पनि कुनै चासो देखाएको छैन। चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका व्यतिथि र सरकारले विगतमा आफूसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग राख्दै डाक्टर केसीको अनसन थाल्नु भएको हो। सरकारले व्यवस्था गरेकै कारण उहाँको ज्यान जोखिममा पर्दै गएको छ। डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार तत्काल अनसन नतोडाउने हो भने उहाँको ज्यान जोगाउन कठिन छ। त्रिवी शिक्षण अस्पतालको सैयामा छटपटाइरहनुभएका डाक्टर केसीसँगको वार्ता त परको कुरा, अहिलेसम्म उहाँलाई भेट्न, स्वास्थ्य अवस्था बुझ्न सरकारका कुनै अधिकारीले शिक्षण अस्पताल जाने हिम्मत पनि गर्नुभएको छैन। आफैले गरेको सम्झौता कार्यान्वयन नगर्दा सरकारले जनविश्वास मात्र गुमाएको छैन, सरकार र माफियाको निर्देशनमा चलिरहेको आरोप समेत लाग्न थालेको छ। वार्ताका लागि चौतर्फी दबाव, सरकार मौन शीर्षकमा नागरिक दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
कोरोना भाइरस पत्ता लागेको 9 महिनामा नेपालको जनसंख्या भन्दा ज्यादा अर्थात 3.5 करोड़ भन्दा बढ़ी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झण्डै 10.5 लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ। त्यसबाहेक यस महामारीले विश्वमा करोड़ौं व्यक्तिलाई गरीबीको रेखामुनि धकेल्दैछ। नेपालमा पनि निम्न मध्यम वर्गमा उकासिएका लाखौं नागरिकलाई पुनः निरपेक्ष गरीबीकै दलदलमा फसाउने देखिएको छ। बीबीसीले 3 साता अघि कोरोना प्रभावित 27 मुलुकमा गरेको एउटा सर्वेक्षण पोलले गरीब राष्ट्रका नागरिकको आमदानी 69% घटेको देखाएको छ। धनी देशका नागरिकले भने 45% मात्रै आमदानी गुमाउनु परेको उक्त अध्ययनको निष्कर्ष छ। विश्वमा हरेक 10 मध्ये 6 जना आर्थिक समस्याबाट प्रताडित रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसमा पनि महिला र पिछड़िएका समुदाय बढ़ी मारमा परेका छन्। विश्व बैंकले गत 8 वैशाखमा प्रकाशन गरेको एउटा डाटा ब्लगमा कोविड 19 का कारण विश्वमा कम्तीमा 4.90 करोड़ व्यक्ति गरीबीको रेखामुनि धकेलिने उल्लेख थियो। त्यसमध्ये दक्षिण एशियामा 1.60 करोड़ र भारतमा मात्रै 1.20 करोड़ गरीब थपिने प्रक्षेपण गरिएको थियो। विश्व बैंकले नै जेठ अन्तिममा जारी गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट प्रतिवेदनमा भने विश्वमा 7.10 करोड़देखि 10 करोड़सम्म व्यक्ति पुनः गरीबीको चपेटामा पर्न सक्ने उल्लेख छ। उक्त प्रतिवेदनले 22 वर्ष अघिको एसियाली वित्तीय संकटपछि पहिलो पटक यति धेरै मान्छेलाई एकसाथ गरीबीको रेखामुनि धकेल्न लागेको उल्लेख गरिएको छ। कोरोनाले बढ़ाए गरीबी अन्नपूर्ण पोस्टको अग्रपृष्ठको मुख्य खबर हो।
यसैबीच कोरोनाको संक्रमण प्रत्येक दिन बढ़दो छ। केटाकेटीदेखि वृद्ध वृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका ठिमीकी 101 वर्षीय गणेश माया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुशी छाएको छ। बाल्यकालमा विफरसँग लड़ेकी गणेश मायाले 101 वर्षको उमेरमा कोरोनासँग पनि जुझ्नु पर्यो, तर उहाँ संक्रमण मुक्त हुनुभएको छ। नातिमा संक्रमण देखा परेपछि परिवारका सबैले असोज 2 गते परीक्षण गराउँदा गणेश माया सहित उहाँका छोरा इन्द्र बहादुर र छोरी पूर्ण मायामा संक्रमण भेटिएको थियो। 14 दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज 16मा परीक्षण गराउँदा गणेश माया इन्द्र बहादुर र नाति सहज संक्रमण मुक्त देखिनु भएको छ भने पूर्ण माया निको हुने क्रममा हुनुहुन्छ। आमा निको भएपछि दिदीको पनि मनोबल बढ़ेको छ। वड़ा नम्बर 6 को अध्यक्ष समेत रहनुभएका इन्द्र बहादुर प्रजापतिले बताउनु भएको छ, वड़ामा पनि सबै खुशी भएका छन्। होम आइसोलेसनका क्रममा गणेश मायाले माछा मासु गेडागुड़ी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताउनु भएको छ। कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो उहाँले सुनाउनु भएको छ, त्यसपछि डर हट्दै गयो। लामो जीवनकालमा थुप्रै संघर्ष गर्नुभएकी उहाँ नातिएर सबै रोग जित्न सकिने बताउनुहुन्छ। 1990 र 2072 सालको भूकम्पको कहर समेत भोगेकी गणेश मायाले दुःख आएपछि हरेस नखाएको सुनाउनुभयो। 14 दिनको बीचमा 1 दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उहाँको अनुभव छ। कसैले नि डराउनु पर्दैन उहाँले भन्नुभयो। खानेकुरा मिसाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ। 101 वर्षकी हजुरआमा कोरोना मुक्त भएको खबरले सिंगो नगरमा खुशी छाएको मेयर मदन सुन्दर श्रेष्ठले बताउनु भएको छ। कोरोना मुक्त भइन् 101 वर्षीय हजुरआमा शीर्षकमा नागरिक दैनिकले मुख्य खबर छापेको छ।
₹25 करोड़को अखाद्य वस्तु बचाउन चलखेल, उच्च घरानियाहरू दौड़धूपमा राजधानी दैनिकको अग्रपृष्ठमा छापिएको खबर हो। यो प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका 25 करोड़ मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानिया व्यापारीहरूले नै चलखेल गर्न थालेका छन्। ती व्यापारीले कानूनी शासनलाई नै चुनौती दिँदै अखाद्य वस्तुलाई खाद्य वस्तुकै हैसियत प्रदान गराउने गरी चलखेल अघि बढ़ाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डु स्रोतले जानकारी दिएको छ। महानगरीय अपराध महाशाखाको पहलमा केही दिन अघि प्रहरीले राजधानीका विभिन्न स्थानबाट अखाद्य वस्तु बरामद गर्दै आएको छ। अपराध महाशाखाको लामो अनुसन्धान र प्रयासपछि प्रहरीले पछिल्लो हप्ता मात्रै डेट एक्सपायर भएका 25 करोड़ मूल्य बराबरका अखाद्य वस्तु बरामद गरी गोदाम सील समेत गरेको छ। राजधानी दैनिकको अग्रपृष्ठको खबर हो। यो
म्याद नागेका उपभोक्ता वस्तु बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ। उत्पादन मिति तथा ब्याज नराखेर वा नयाँ लेबल लगाएर समेत सामान बेचबिखन गर्न गरिएको छ। कोविड 19 को नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन तथा निषेधाज्ञा गर्नाले अरबौंका सामानको म्याद गुज्रिएको हो। उपभोग गर्ने समय सकिएका सामान उत्पादक कम्पनीलाई फिर्ता गर्नुपर्नेमा आयातकर्ता र वितरकले नै बजारमा पुर्याइरहेका छन्। खुद्रा पसलमा म्याद नागेका सामानको रिप्लेस वितरक मार्फत आउने सेल्सम्यानले गर्छन्। होलसेलबाट खरिद गरिएका सामानको हकमा होलसेल नै रिप्लेस गर्छन्, तर म्याद सकिएको सामान वितरक र होलसेलबाटै खुद्रामा पठाउने गरिएको छ। म्याद गुज्रेका सामानमा चाहिँ लेबर रिलिङ गर्न गिरोह नै सक्रिय रहेको पाइएको छ। महानगरीय प्रहरी वृत्तकाली माटीले आइतबार म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई पक्राउ गरेको छ। यसअघि आयात र डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ल्यापटप, सवारी साधन र बिल बीज सहित 8 जना पक्राउ परेका थिए। बजारमा म्याद गुज्रिएका सामान शीर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ।
कालीमाटीमा सडेका माछा बिक्री शीर्षकमा कारोबार दैनिकको अग्रपृष्ठमा खबर छापिएको छ। कालीमाटी बजारमा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी सडेका माछा बिक्री हुने गरेको पाइएको छ। काठमाडौँ महानगरपालिका र उपभोक्ता अधिकार कर्मी सहितको अनुगमन टोलीले सडेको माछा बिक्री भइरहेको फेला पारेको हो। बजार अनुगमन गर्ने क्रममा कालीमाटी फलफूल तथा तरकारी बजारको छेउमा रहेको माछा पसलमा सडेको माछा बिक्रीका लागि राखेको भेटिएको थियो। बजारमा रहेका 26 माछा पसल मध्ये 15 पसलमा अनुगमन टोलीले यस्तो अवस्था रहेको पाइएको थियो। सप्तरी माछा पसलमा 9 किलो सडेको माछा फेला परेकाले जफत गरेको छ। सो पसलका संचालक मोहम्मद मजलुम मियाले आइस हाल्न बिर्सेको हुँदा केही मात्र बिग्रेको दावी गरेको अनुगमन टोलीले जनाएको छ। कारोबार दैनिकको खबर हो यो।
तपाईहरु रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी प्रसंग। दशैं तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड़ बढ्दो छ। यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै, तर यसप्रति विशेष जनाको हुनुपर्ने देखिएको छ। खिचापोखरी स्थित सनराइज बैंकबाट झिकेको 1,00,000 रूपियाँको बिटोभित्र एउटा नक्कली 1,000 नोट भेटिएपछि अनावश्यक तनाव बिहोरेका न्यू रोडका एक क्लियरिङ व्यावसायिक बैंकका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउनुहुन्छ। बिटोमा बैंकको स्टिकर र छाप हानिएकाले शंका गर्नुपर्ने अवस्था थिएन। कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बंगलादेश बैंकमा जम्मा गरेको 2 दिनपछि बैंकका कर्मचारीले फोन गरी नक्कली नोट मिसाउने भन्दै हप्काएका थिए। बैंकका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिन अघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेका छन्। नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैंकबाट नक्कली नोट फेला पर्ने यो एउटा नमूना घटना मात्र हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छ। यसैबीच नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर भट्टका अनुसार नोट चिन्ने केही सुरक्षण विधि छन्, जस्तो पानी छाप वाटरमार्क हुन्छ, नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा वा नोटको पछाडिबाट लाइट, टर्च लाइट र मोबाइल बत्ती बालेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ। लालीगुराँसको आकृति पानी छाप नोटको माथिबाट प्रिन्ट नभई कागज बनाउने क्रममै बनाइने हुँदा अग्रभाग नोटको नम्बर, सगरमाथाको चित्र र गवर्नरको दस्तखत र पृष्ठभाग हात्तीहरू भएको भाग दुवै तर्फबाट उत्तिकै स्पष्ट देखिन्छ। बिटोभित्र पनि नक्कली नोट शीर्षकमा गोर्खापत्र दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू गोर्खापत्र दैनिकमा चाडबाडमा स्वास्थ्य सुरक्षा शीर्षकमा सम्पादकीय छापिएको छ। परिवार समुदाय र विश्व कल्याणको कामना जो जहाँ छ त्यहीबाट गर्न सकिने भएकाले दशैं लगायतका चाडबाडमा भौतिक उपस्थितिलाई सीमित गर्न आवश्यक छ। यसो गर्न सबैभन्दा पहिले व्यक्ति नै पहिलो सरोकारी हो। पैसा राजनैतिक सामाजिक प्रभाव शक्तिले भाइरसलाई जित्न नसकिने प्रष्ट भएकै छ। जिम्मेवार भएर सुरक्षित रहँदै चाडबाड मनाउने वातावरण तयार गरौं भन्दै गोर्खापत्र दैनिकमा सम्पादकीय छापिएको छ भने नयाँ पत्रिका दैनिकमा डाक्टर केसीसँग संवाद गर शीर्षकमा सम्पादकीय छापिएको छ। केसीको पटक पटकको दबावले नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा सकारात्मक परिणाम आएको छ। सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा सरकारी शिक्षण अस्पताल बनाउने योजना अनुसार काम थालिसकेको छ। अरू क्षेत्रमा पनि कतिपय सुधार भएका छन्। भएका काम र गर्नुपर्ने कामका सम्बन्धमा सरकारका योजनाबारे समाजसँग प्रत्यक्ष संवाद स्थापित गरे डाक्टर केसीका प्रश्नको जवाफ पनि मिल्नेछ। सार्वजनिक चासोको विषय बनेको केसीको सत्याग्रहबारे सरकारले समाजसँग संवाद स्थापित गरोस्। नयाँ पत्रिका दैनिकको सम्पादकीय हो यो।
यता आजको नागरिक दैनिकले विषाक्त व्यापार शीर्षकमा सम्पादकीय छापेको छ। विकसित मुलुकहरूमा व्यापारिक संघ संस्थाले राज्यलाई धेरै कर बुझाएर कसरी प्रतिष्ठित बन्ने भन्ने होड चल्छ। नेपालका धेरै व्यवसायी भने अपराध गरेरै भए पनि नाफा कसरी बढ़ी गर्ने भन्ने दौड़मा छन् भनेर सम्पादकीयमा उठाइएको छ। राजधानी दैनिकले मानव स्वास्थ्यमाथिको खेलबाड़ गम्भीर अपराध शीर्षकमा सम्पादकीय छापेको छ। मानव सेवा नै धर्म हो भन्ने यथार्थलाई बिर्सिएर अखाद्य वस्तु बिक्री वितरण गर्दै हिँड्नेलाई अब पाता कसेर कड़ा कार्यवाही गर्नुको विकल्प छैन। राज्य संयन्त्र कमजोर र कानूनी शासनको अभाव भएको अवस्थामा मात्रै नागरिकमाथि हुने अन्याय र अत्याचार मौलाएर जान्छ। त्यसैले मुलुकमा कानूनी शासनको प्रत्याभूति दिन पनि नागरिकको स्वास्थ्यमाथि खेलबाड़ गर्ने काला व्यापारीलाई कुनै पनि बहानामा छूट दिनु हुँदैन र छिटोभन्दा छिटो उनीहरूलाई कानूनी कठघरामा उभ्याएर दण्ड दिनुपर्छ भनेर सम्पादकीयमा उठाइएको छ। यता आजको कारोबार दैनिकले सरकार नियामक कि व्यापारी शीर्षकमा सम्पादकीय छापेको छ। नियामक निकायको काम बजार अनुगमन गर्ने, कालो बजारी नियन्त्रण गर्ने, दण्ड सजाय गर्ने तथा जरिवाना गर्ने हो, आफै पसल थापेर व्यापार गर्ने होइन भनेर सम्पादकीयमा उठाइएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंगहरू छोटकरीमा। जलवायु परिवर्तनको असर नेपालमा देखिन थालेको छ। यही असरका कारण अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष 10% भन्दा बढ़ी वर्षा भएको देखिएको छ। पछिल्लो समय पृथ्वीमा बढ़ेको तापक्रमका कारण यो वर्ष बढ़ी वर्षा भएको विभिन्न अध्ययनहरूले बताएको छ। हालसालै नासाले गरेको एक अध्ययन अनुसार विश्वमा जमीनको तापक्रम अरू वर्षको तुलनामा बढ़ेको छ। तापक्रम वृद्धिसँगै बढ़ी वर्षा, गरीबी बढ़ने कारोबार दैनिकको खबर हो यो।
लिम्पिया धुरासम्मको भूभाग नेपालको भएको पुष्टि हुने प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिले आइतबार परराष्ट्र मन्त्री प्रदीप गेवालीलाई प्रतिवेदन बुझाएको छ। समितिको प्रतिवेदनबाट नेपालको दावी थप प्रमाणित भएको र भारतसँग छलफलका लागि यथेष्ट प्रमाण र आधार फेला परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। लिम्पिया धुरासम्मको दावी पुष्टि हुने सक्कल वा प्रमाणित नक्कल प्रमाण जुटाउन सरकारले 2/9 नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा 9 विज्ञ समिति गठन गरेको थियो। लिम्पिया धुरासम्मको भूभाग नेपाल भएको प्रमाणसहित सरकारलाई विज्ञ समूहको प्रतिवेदन शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
मीडिया व्यवसायमा संलग्न 3 संस्थाले विज्ञापन नियमन गर्ने ऐन कार्यान्वयनमा ल्याउन सरकारले उदासीनता देखाएको भन्दै तत्काल विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन्। मीडिया एयरलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसाय महासंघ र विज्ञापन संघ नेपाल आनको आइतबार बसेको संयुक्त बैठकले विज्ञापन नियमन गर्ने ऐन 2076 कार्यान्वयनमा ल्याउन सरकार उदासीन भएको निष्कर्ष निकालेको हो। यो खबर नागरिक दैनिकको हो।
काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नुवाकोटकी 28 वर्षीय सोमिका तामाङले एकै पटक 5 शिशुलाई जन्म दिनुभएको छ। अस्पतालकी निर्देशक डाक्टर संगीता मिश्राले 5 मध्ये 4 शिशु जीवित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार 28 हप्तामै एक बच्चाको पेटभित्र मृत्यु भएको थियो। डाक्टर मिश्राले भन्नुभयो, भिडियो एक्सरे गर्दा एउटा शिशुको मृत्यु भएको थाहा पाएका थियौं। पेटमा पानी जमेकाले शल्यक्रिया गरेर शिशु निकालेका हौं। उहाँले 3 शिशु आमालाई दिइसकेको जानकारी दिनुभएको छ। ती शिशु 1 केजी 600 ग्रामदेखि 1 केजी 900 ग्रामसम्मका छन्। 800 ग्रामको शिशुलाई भने आईसीयूमा राखिएको छ। सेमिकालाई एकैपल्ट 5 शिशु शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ। यो प्रसंगलाई अन्य पत्र पत्रिकाले पनि छापेका छन्।
र हेपाटाइटिस सी भाइरस पत्ता लगाउने 3 वैज्ञानिकलाई यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ। अमेरिकी वैज्ञानिक द्वय हार्वे जे अल्टर र चार्ल्स एम राइस तथा बेलायती वैज्ञानिक माइकल हाउटनलाई उक्त पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार समितिले जनाएको छ। समितिका अनुसार उनीहरूको खोजका कारण लाखौं मानिसको ज्यान बचेको छ। यो खबर कान्तिपुर दैनिकको भित्री पृष्ठको हो।
पत्र पत्रिकामा छापिएका यिनै सामग्रीसँगै आज लाखबार कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद दिँदै हामी श्रेया नेपाल र उषा लोहनी विदा भयौं। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।
आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।